नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। विश्वभर विभिन्न प्रकारका सर्वजन्य रोगहरूको प्रकोपका कारण जनजीवन बेला बेलामा प्रभावित हुने गरेको छ। यसअघि कोविड 19 विश्वभर महामारीका रूपमा फैलियो र यसले हजारौंको ज्यान पनि लियो र विस्तारै यो रोकथाम भइसकेपछि अहिले विशेष गरी विश्व स्वास्थ्य संगठनले कंगोबाट शुरू भएको एक प्रकारको सरुवा रोग मंकी फक्स एम फक्स भनिन्छ, यसले चाहिँ थप गम्भीर समस्या विश्वभर ल्याउने हो कि भन्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ। कंगोमा मंकी फक्स भाइरसका अधिक घातक संस्करण का बिरामीहरू उल्लेखनीय रूपमा बढ़िरहेको र सन् 2024 जनवरीदेखि हालसम्म यसका कारण कंगोमा 548 जनाको मृत्यु भएको तथ्याङ्क बाहिर आएको छ। यसले चाहिँ विश्व स्वास्थ्य संगठनले यो जुन प्रकारको मंकी फक्सको फैलावट दर छ यसले चाहिँ विश्वभर फैलने चिन्ता व्यक्त गरेको छ र आगामी दिनमा स्वास्थ्य संकटको सामना विश्वले गर्नुपर्ने हो कि भनेर डब्ल्यूएचओले चेतावनी पनि दिएको छ। यो सन्दर्भमा यसरी तीव्र फैलावट दर भएको मंकी फक्स नेपालमा पनि अब यो विरूद्ध थप पूर्व तयारी प्रतिकार र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ। सम्बन्धित निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई गम्भीर रूपमा लिएको छ। आज हामी तीव्र फैलावट दर भएको मंकी फक्स यो यसले जुन यसको फैलावट दर छ यसको फैलावट दर र नेपालमा यसले पार्ने प्रभाव सम्भावित संक्रमणको अवस्था र सम्बन्धित निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको नियन्त्रण यो सरुवा रोग चाहिँ नेपालमा प्रवेश नहोस् भन्नका लागि गरेको पूर्व तयारी लगायत अहिले देखिएका विभिन्न खालका सरुवाजन्य रोगहरू र यसको रोकथामका लागि भइरहेका प्रयासहरूका सन्दर्भमा आज हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
हवस्, धन्यवाद। र यस बेला रेडियो नेपाल सुन्नु भएका सम्पूर्णमा नमस्कार।
अब शुरूमा अहिलेको विषयमै जोडौ, मंकी फक्स अब विश्वभर एउटा खतराको संकेत दिएको डब्ल्यूएचओले पनि जनाएको छ। अब मंकी फक्स चाहिँ कस्तो हो र यो विशेष गरी कंगोबाट अहिले शुरू भइरहेको छ र यसको बारेमा अब हामीले गरेका पूर्व तयारीहरू, शुरूमा मंकी फक्स चाहिँ कस्तो खालको सरुवा रोग हो यसबाटै यो कुराकानीको शुरूआत गरौं न।
हस्, धन्यवाद। अहिले सबैको चासोको विषय र विश्व स्वास्थ्य संगठनले पनि विश्व आपतकालको चाहिँ घोषणा गरिसकेको अवस्थामा मंकी पक्सको बारेमा सबै मेम्बर स्टेटहरूले, सदस्य राष्ट्रहरूले तयारी गर्ने र त्यही अनुसार प्रतिकार्य गर्ने भन्ने पनि चाहिँ उनीहरूले निर्देशन भएकोले नेपालले पनि त्यो सूचना पाउन साथ तुरुन्तै भन्नाले प्रतिकार्य र तयारीका भन्ने कार्यक्रमहरू चाहिँ भन्नाले गरिरहेको छ। सबभन्दा पहिला त हामीसँग चाहिँ त्यो जुन देशमा फैलिएको छ त्यहाँबाट भित्रन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नको लागि चाहिँ हामीसँग भएको काठमाडौँको एउटा हवाई नाका र चाहिँ भन्नाले देशभरि रहेका चाहिँ 16 थल नाकामा भएका हाम्रा चाहिँ हेल्थ डेस्कहरू, त्यहाँ कार्यरत स्वास्थ्य कर्मीहरूलाई हामीले चाहिँ भन्नाले सचेत बनायौँ। त्यही अनुसार कुनै पनि बिरामी सम्बन्धित देशबाट चाहिँ नेपाल भित्रिँदैछ भने वा उसको शरीरमा चाहिँ ज्वरो र ऱ्यास भन्नाले छालामा चाहिँ दाग भन्नाले डाबरहरू बिबिराहरू भएको देखिन्छ भने त्यसलाई चाहिँ नजिकैको अस्पतालसँग समन्वय गरेर निदानको लागि चाहिँ सहयोग गर्ने भनेर चाहिँ एलर्ट बनाएका छौँ। त्यस्तै हामीले देशभरि मेचीदेखि महाकालीसम्म 14 चाहिँ अस्पताललाई फोकल अस्पताल र त्यहाँ कार्यरत चाहिँ छाला रोग विशेषज्ञलाई चाहिँ फोकल पर्सन भनेर पनि तोकेका छौँ। र मंकी पक्सको लागि आवश्यक पर्ने जुन निदानको लागि र उपचार व्यवस्थापनको लागि यदि संक्रमित भेटिहाल्यो भने आवश्यक पर्ने चाहिँ सरसामानको औषधिहरूको हामीले भण्डारण भन्नाले गरिसकेका छौँ र साथै विदेश तथा देशमा भएका विज्ञहरूसँग चाहिँ यसलाई नियन्त्रण गर्न र देशमा भित्र नदिन के कस्तो भन्नाले थप भन्नाले भने कार्यक्रमहरू गर्न सकिन्छ, उपायहरू छन् भन्ने बारेमा पनि भन्नाले मन्त्रालयमा चाहिँ बारम्बार हामीहरू चाहिँ भौतिक रूपमा तथा चाहिँ भन्नाले चाहिँ भर्चुअल रूपमा पनि भन्नाले चाहिँ छलफलमा भनेर बसिरहेका छौँ। तर यति भनिरहँदा हामी कहाँ चाहिँ नेपालबाट त्यस देशमा अब शान्ति मिसनको लागि चाहिँ नेपाली सेना र नेपाल प्रहरी जाने र अन्य नेपाली नागरिक पनि रोजगारीको सिलसिलामा वा अन्य काममा चाहिँ प्रभावित देशहरूमा जाने र त्यहाँका मानिसहरू पनि अब कामको लागि वा पर्यटनको लागि नेपाल आउने र अर्को कुरा गएको साल मात्रै पहिलोचोटि एकजना विदेशी महिलामा चाहिँ मङ्कीपक्स चाहिँ नेपालमा पुष्टि भएको हुनाले हामी जोखिममा छौँ भनेर त्यही अनुसार चाहिँ उच्च सतर्कताका साथ हामीले चाहिँ भने काम गरिरहेका छौँ।
अब यसअघिको अब कोभिड नाइन्टिनको यो जुन खालको तीव्र फैलावट दर थियो यो चीनको वुहानबाट फैलिएको सुरु भएको कोभिड नाइन्टिन एकैपटक विश्वव्यापी रूपमा चाहिँ महामारीको रूप लिन पुग्यो र यसको कोभिड नाइन्टिन र यो मंकी पक्सको जुन फैलावट दर छ यसलाई चाहिँ कसरी तुलना गर्न सकिन्छ कसरी हेर्न सकिन्छ यसलाई?
अलिकति हामीले चाहिँ कोभिड र यो मंकी पक्समा चाहिँ फरक के हो भने कोभिड नयाँ रोग थियो, कसरी सर्छ भन्ने कुराको निर्क्युल गर्नलाई पनि केही समय लागेको थियो र त्यस अनुसारका पूर्व तयारी र प्रतिकार्य गर्न गर्दा गर्दै दोस्रो लहर तेस्रो लहर भएर चाहिँ मानिसहरूको चाहिँ धेरै मृत्यु पनि भयो। तर मङ्की पक्स चाहिँ पुरानो रोग हो जो चाहिँ भन्नाले बिफर जस्तै भन्नाले भाइरसले चाहिँ गराउने रोग भएको हुनाले यो चाहिँ पहिलेदेखि नै कसरी सर्छ भन्ने कुरा चाहिँ विश्वव्यापी रूपमा चाहिँ परिचित छ। त्यस कारणले गर्दा त्यसलाई रोक्नका लागि रोकथामका लागि र भन्नाले प्रतिकारका लागि सबै चाहिँ हामीहरूलाई चाहिँ जानकारी भएकै रोग भएको हुनाले सजिलो पनि छ। तर एउटा कुरा के हो भने मङ्की पक्स चाहिँ कोभिड भन्दा पनि अलि थप बढी चाहिँ भन्नाले फैलावट र संक्रामक हुन सक्ने सम्भावना छ किनभने सम्पर्कको आधारमा सर्ने हो। जस्तै छालादेखि छालाको सम्पर्कमा भनौँ, यौन सम्पर्कमा भनौँ, वा नजिकै बसेर चाहिँ भन्नाले कुरा गर्दा गफगाफ गर्दा भनौँ, त्यस्तो सम्पर्कको आधारमा सर्ने र कुनै संक्रमित छ भने संक्रमितले छोएका ठाउँबाट संक्रमितले प्रयोग गरेका लुगा ओछ्यान कपडाहरूबाट र हरूबाट सर्ने भएको हुनाले अलिकति भन्नाले चाहिँ संक्रामक चाहिँ बढी छ। तर त्यति भनिरहँदा हामीले जसरी कोभिडमा जनस्वास्थ्यका मापदण्ड पालना गरेका थियौँ त्यस्तै गरी चाहिँ यदि गर्न सक्यौँ भने यसको सर्ने माध्यम पहिले नै चाहिँ भन्दा थाहा भइसकेका हुनाले यसलाई नियन्त्रण गर्न सकिन्छ, रोकथाम गर्न सकिन्छ।
अब यहाँहरूले चाहिँ मन्त्रालयको पूर्व तयारी प्रतिकार्य र व्यवस्थापन भए तापनि आम नागरिकबाट जनस्वास्थ्यका मापदण्डहरू पालना भएमा मात्र मंकी पक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सबैलाई चाहिँ जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ मन्त्रालयको तर्फबाट। अब कसरी अब आम एउटा व्यक्तिले चाहिँ यो मंकी पक्सबाट जोगिन चाहिँ के व्यवहारहरूमा परिवर्तन गर्नुपर्छ, के जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नुपर्छ?
सबभन्दा पहिले त सम्भावित देशबाट वा अझ भन्नाले बाहिरबाट आएका मानिसहरू जो चाहिँ सम्भावित देशका नागरिकसँग सम्पर्कमा थिए ती व्यक्तिहरूलाई चाहिँ नेपाल आउन साथ 3 हप्ताको क्वारेन्टाइनमा राख्नुपर्छ। चाहे आफ्नै घर परिवार नै किन नहोस्, घरभित्रै भए पनि छुट्टै कोठामा चाहिँ क्वारेन्टाइनमा चाहिँ भन्नाले 3 हप्ता राख्न सक्यौँ भने सम्बन्धित व्यक्ति यदि संक्रमित रहेछ भने दोस्रो व्यक्तिमा चाहिँ सर्नबाट चाहिँ हामीले चाहिँ भन्दा रोक्न सक्यौँ। र अर्को कुरा हामी चाहिँ जहिले पनि भन्नाले भिडभाडमा बाहिर निस्किँदा अरूसँग चाहिँ बोलचाल गर्दा मास्क लगाएर मात्र चाहिँ प्रयोग गऱ्यौँ भने त्यसले पनि थुकको छिटाबाट र श्वास प्रश्वासको माध्यमबाट सर्ने कुरालाई भन्दा रोक्न सक्यौँ। र अर्को कुरा हामीले व्यक्तिगत सरसफाइ अझ विशेष गरी व्यक्तिगत सरसफाइमा मैले नियमित रूपमा चाहिँ जस बेला पनि केही सामान छोइसकेपछि तुरुन्तै भन्दा साबुन पानीले हात धुने बानी बसाल्यौँ भने कुनै चाहिँ भने टेबलमा लुगा ओछ्यान कहीँ कतै चाहिँ भने छोइएको भए संक्रमितको सम्पर्कमा आएको ती चिज भएको भए आफूलाई सर्नबाट रोक्नको लागि भए पनि साबुन पानीले हात धुने बानी बसाल्नु पर्छ। र अर्को कुरा भरसक हामी चाहिँ बाँकी जतिसुकै आफ्नै नजिकको मान्छे भए पनि तीन हप्ता जति विदेशबाट आएको मानिस छ भने ऊसँग सम्पर्कमा चाहिँ बस्न भएन, चाहे यौन सम्पर्कमा बनाऊ, चाहे चाहिँ गफगाफ बनाऊ, चाहे छाला टु छाला सम्पर्क हुनेमा चाहिँ गर्न भएन। त्यो एकातिर चाहिँ जनस्वास्थ्यको मापदण्ड छ भने अर्कोतिर कुनै पनि विदेशबाट आएको मानिस छ र उसमा चाहिँ शङ्कास्पद लक्षणहरू जस्तै तीन हप्ताभित्रमा ज्वरो आएको छ वा शरीरमा चाहिँ भन्दा ऱ्यासहरू आएको छ वा डाबर बिबिराहरू देखेको छ भने नजिकको स्वास्थ्य संस्थालाई खबर गरिदिनु पर्यो र हाम्रो चाहिँ भन्दा कल सेन्टर टोल फ्री नम्बर चाहिँ 1115 छ, त्यसमा चाहिँ खबर गरिदिनु भयो भने हाम्रो नेटवर्कले चाहिँ काम गर्छ र उहाँलाई तुरुन्तै चाहिँ निदान गर्ने र त्यही अनुसार यदि पोजिटिभ देख्यो भने आइसोलेसन राख्ने र काम पनि गर्ने भावनाले यसमा चाहिँ आम जनस्वास्थ्यको ले सहयोग गर्यो भने हजुरले भने जस्तै रोकथाम र नियन्त्रण सम्भव छ। होइन भने हामीसँग हाम्रो जस्तो देशमा सीमित जनशक्ति छ, सीमित स्रोत साधन छ, हाम्रो तयारीले पनि जुन भण्डारण गर्ने सबै सीमित छ। यदि कुनै कारणवश 3 करोड जनतामा 1 करोडै जनालाई वा चाहिँ लाखौँ लाखमा चाहिँ संक्रमण हुन थाल्यो भने त हाम्रो तयारी पनि पर्याप्त नहुन सक्छ। त्यस कारणले गर्दा जनस्वास्थ्यको मापदण्ड पालना गरिदिने काम र एउटा सार्वभौम सत्ता नेपाली नागरिक भएको हुनाले उहाँहरूको पनि जुन दायित्व छ संक्रामक रोगहरूलाई नियन्त्रण गर्ने त्यो चाहिँ भन्नाले चाहिँ पुरा गरिदिनु भयो भने मात्र यसको चाहिँ रोकथाम र नियन्त्रण गर्न सकिन्छ।
भनेपछि अब जो व्यक्ति भर्खरै विदेशबाट आएको छ, जसले चाहिँ ट्राभल गरिरहेको छ र ऊसँग चाहिँ केही दिन चाहिँ दूरी कायम गर्न सके मात्र पनि मङ्की पक्सबाट चाहिँ जोगिने अवस्था जोगिन सकिन्छ।
किनभने नेपालभित्र मङ्की पक्स छैन, अब अहिले चाहिँ भनेको बाहिरबाट आउने मानिससँग नेपालभित्र नै सम्भावना हो। त्यस कारणले गर्दा बाहिरबाट अझ विशेष गरी अफ्रिकन मुलुक र पछिल्लो समय चाहिँ पाकिस्तानमा पनि पुष्टि भइसकेका छ। पाकिस्तान त्यसपछि पाकिस्तानमा पुष्टि भएको पनि गल्फ कन्ट्रीबाट आएको व्यक्तिमा भावनाले गल्फबाट जुन भने खाडी मुलुकबाट चाहिँ आउने मानिसहरूमा हामीले त्यो दूरी चाहिँ कायम गर्न सक्यौँ, उहाँहरूलाई चाहिँ 3 हप्ता चाहिँ आफ्नै घर परिवारको मान्छे भए पनि क्वारेन्टाइनमा राख्न सक्यौँ भने नियन्त्रण गर्न सकिन्छ।
अब यो मङ्की पक्सको कुरा भयो, अब सँगै अहिले डेंगूको संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। यहाँहरूले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार 3-4 जिल्ला हिमाली जिल्ला बाहेकमा सबै जिल्लाहरूमा अहिले डेंगूको संक्रमण देखिएको छ, डेंगूका बिरामीहरू देखिएका छन्। अब अहिले यसको अवस्था चाहिँ कस्तो छ संख्यात्मक हिसाबमा, जुन यसको फैलावट दर छ बिरामीहरूको संख्याका हिसाबमा कस्तो छ अहिले पछिल्लो समय?
पछिल्लो समय संख्यात्मक रूपमा विगतको वर्ष जस्तो धेरै संक्रमण देखिएको छैन, तथापि जल तथा मौसम विज्ञान विभागले मनसुनको समय थप अझ भन्नाले 1.5 महिना जति चाहिँ रहने भनिसकेपछि भदौ र असोज महिना डेङ्गुको लागि चाहिँ अरू थप भन्नाले चाहिँ बढी संक्रमित हुन सक्ने भनेर जोखिमको महिनाको रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ। हालसम्म चाहिँ 4097 जना देशका चाहिँ 74 भन्नाले जिल्लाबाट चाहिँ प्राप्त रिपोर्ट अनुसार संक्रमितको संख्या देखेको छ भने 2 जना डेङ्गुकै कारणले मृत्यु हुनुभएको छ र अहिलेसम्म डेङ्गु संक्रमित नभएको जिल्ला भनेको जुम्ला, हुम्ला र मुस्ताङ हो। यति भइरहँदा हाम्रो अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको विगतका 2 शुक्रबारदेखि चाहिँ हरेक शुक्रबार बिहान 10 देखि 11 बजे आफ्नो चाहिँ कार्यस्थल, आफ्नो चाहिँ बस्ने स्थान वरपर सरसफाई अभियान चलाउनु पर्छ भनेर पनि हामी चाहिँ लागिरहेका छौँ र हामी त्यही अनुसार चाहिँ देशका विभिन्न स्वास्थ्य संस्था, विभिन्न नागरिक, विद्यालय र तपाईँहरूको लोकप्रिय रेडियो रेडियो नेपाल मार्फत पनि आम नागरिकलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। शुक्रबार यदि भ्याउनुहुन्न भने घरमा बस्ने समय शनिबार हो, शनिबारको दिनलाई चाहिँ भन्नाले प्रयोग गर्नुहोस्। किनभने डेङ्गु हामी कहाँ हाम्रै घर वरिपरि जम्मा भएको पानीमा लामखुट्टेको वृद्धि भएर त्यही लामखुट्टेले चाहिँ भन्नाले सार्ने चाहिँ भाइरस जन्य रोग भएको हुनाले हामीले सरसफाई गर्न सक्यौँ र त्यही भने हाम्रो वरपर रहेका चाहे त्यो गमला होस्, चाहे खाली बोतल होस्, चाहे टिनका भाँडा हुन्, चाहे टायर हुन्, तिनीहरूलाई चाहिँ घोप्टाएर सुक्खा बनाउन सक्यौँ हप्ताको एकचोटि भने पनि लामखुट्टेको वृद्धि र विकास रोकिन्छ। लामखुट्टेको वृद्धि र विकास रोकिन साथ डेङ्गु मात्रै होइन लामखुट्टे जन्य अन्य रोगहरूबाट पनि जोगिन सकिन्छ।
सँगै अहिले अब विश्वभर निर्मूल भइसकेको हैजा नेपालमा देखिएको छ। हैजाका बिरामी 40-45 जनामा हैजाको पुष्टि भएको यहाँहरूले जानकारी दिनुभएको छ। हैजा चाहिँ किन अब दोहोरियो, फेरि अब हैजाको मुख्य भनौं न हैजा फैलनुमा, हैजा लाग्नुमा चाहिँ यसको कारण चाहिँ के हो?
नेपालमा हैजा लगातार भने हरेक वर्ष जस्तो चाहिँ देखिरहेको छ। संख्यात्मक रूपमा के कहिले कम कहिले महामारीकै रूपमा मात्रै हो हैजा पनि। अहिले देशभरिका हामी कहाँ चाहिँ भन्नाले रिपोर्टेड चाहिँ 4 जिल्लाहरूमा चाहिँ भन्नाले 58 चाहिँ भन्नाले संक्रमण पुष्टि भइसकेको छ। र त्यसमध्ये पनि ललितपुरमा अलिकति बढी चाहिँ संख्या बढी छ र काठमाडौँमा पनि अहिले चाहिँ भन्नाले देखिरहेको छ। र यो जबसम्म चाहिँ हामीले प्रयोग गर्ने पानी खाना शुद्ध हुँदैन, अर्थात् हामीले भन्नाले शुद्धिकरण गरेर मात्रै यसको प्रयोग गर्दैनौँ, तबसम्म हैजा हाम्रो जस्तो मुलुकमा चाहिँ रहिरहने पनि चाहिँ यहाँहरूलाई म जानकारी गराउन चाहे। किनभने पानीको स्रोत चाहे जुनसुकै होस्, चाहे चाहिँ भन्नाले जार होस्, चाहे मिनरल वाटर होस्, चाहे इनार होस्, चाहे खानेपानीको धारा होस्, ती सबै शुद्धिकरण गरेर चाहिँ वितरण गरिएको छैन। र शुद्धि र हामीले त्यसलाई शुद्धिकरण गर्नलाई कमसेकम 5 त्यो पानीलाई उमालिरहेको हुनुपर्छ र त्यसपछि मात्र त्यो पानीलाई चाहिँ पिउनलाई र अझ साथसाथै हामी चाहिँ के भन्छौँ भने जहाँ जहाँ हामी चाहिँ प्रयोग गर्छौँ, चाहे दाँत माझ्नलाई होस्, चाहे भन्नाले तरकारीहरू पखाल्नलाई होस्, चाहे हामीले चाहिँ खाने जुन काँक्रा, गाजर, प्याज जसलाई चाहिँ पखाल्न प्रयोग गर्छौँ नि सलादहरूलाई, हो त्यो पानी पनि त्यस्तै भन्दा शुद्धिकरण गरेको पानी मात्र भयो भने मात्र चाहिँ हैजालाई रोक्न सक्छौँ। किनभने हैजाका किटाणु पाइने भनेको यदि हामीले खाने खाना वा पानीमा चाहिँ कुनै पनि मलमूत्रसँग चाहिँ संसर्गमा आयो भने मात्र हो। किनभने मानिससँग भएको चाहिँ भन्नाले ब्याक्टेरिया जुन भिब्रियो कोलेरा भन्छौँ त्यो उसले दिशाको माध्यमबाट मात्रै भन्नाले बाहिर निकाल्ने हो र त्यो चाहिँ भने खानेपानीको मुहानसँग र हामीले खाने खाद्य पदार्थसँग सम्पर्कमा गयो भने मात्रै दोस्रो मान्छेलाई हैजा लाग्ने हो। त्यस कारणले गर्दा हाम्रो खानपिनको र हाम्रो चाहिँ भने पानी पिउनेको जुन चलन छ त्यो चलनलाई जबसम्म शुद्धिकरण गरेर मात्रै प्रयोग गर्छौँ, शुद्धिकरण गरेर मात्रै पिउँछौँ भनेर हरेक पिउने पानी, हरेक प्रयोग गर्ने पानी शुद्धिकरण गरेको पानी हुन्छ भने मात्रै हैजा नियन्त्रण हुन्छ। होइन भने हामी कहाँ जहाँ चाहिँ भने खानेपानीकै समस्या छ, खानेपानी र ढलका चाहिँ भने पाइपहरू सँगसँगै गाडिएका छन्, त्यसपछि हामी कहाँ चाहिँ बिहानै भने बजारमा ल्याउने तरकारीहरू मनोरा, बागमती, धोबीखोला जस्ता खोलाहरूमा चाहिँ धोएर पखालेर चाहिँ बिक्री गरिन्छ, ल्याइन्छ, तबसम्म चाहिँ हैजा चाहिँ रहेर
भनेपछि जुन खालको हाम्रो अवस्था छ अब यो यसको कारण चाहिँ हैजाको जोखिम चाहिँ हामीमा कायमै रहिरहने देखियो। अब यहाँले जति पनि उल्लेख गर्नुभयो सँगै अब अहिले अब होटल रेस्टुरेन्टहरूमा पानी उमालेर दिने त्यो चलन छैन, फिल्टर गरेर दिने पनि छैन। अब जारको पानी कति अब पिउन योग्य छ त्यो आफ्नै विषय छँदैछ। अब
यसको प्रश्न चिन्ह छन्, त्यही भएर हामीले चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बारम्बार जुनसुकै मुहानको र जुनसुकै स्रोतको पानी भए पनि उमालेर वा क्लोरिन ट्याब्लेट प्रयोग गरेर शुद्धिकरण गरेर मात्रै प्रयोग गर्नु सही भनेर भन्नुपर्ने बाध्यता नै त्यही भएर भएको।
अब सँगै दुग्धजन्य पदार्थहरूमा अब यसमा प्रयोग गरिने पानी कति शुद्ध छ र त्यो हामीले त्यो सेवन गर्दा त्यसबाट पनि जोखिम त त्यतिकै देखिने भयो।
हजुर, किनभने जहाँ जहाँ हामीले पानी प्रयोग गर्छौँ, चाहे पखाल्नलाई, चाहे मिसाउनलाई, चाहे दाँत माझ्नलाई, ती पानीहरू चाहिँ शुद्धिकरण गरेका नहुँदासम्म जोखिम चाहिँ रहेन।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी अहिले देखिएको र विश्व स्वास्थ्य संगठनले समेत सचेत गराएको मंकी पक्स र यसको जोखिम न्यूनीकरणका लागि नेपालले गरिरहेका प्रयास र अहिले देखिएका स्वरोगजन्य रोगहरू लगायतका सन्दर्भमा हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गरिरहेका छौं। यतिन्जेल हामीले रोगको कुरा कुराकानी गर्यौं, अब उपचारको कुराकानी गरौं। हालै भनौं करिब एक महिना भन्दा बढ़ी भयो स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिनुभएका प्रदीप पौडेलको सक्रियता अहिले अलि बढ़ी देखिएको छ। विशेष गरी अस्पतालहरूमा बिरामीले चाहिँ लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्छु भनेर उहाँले बारम्बार त्यो भनिरहनु भएको छ र त्यो प्रयास पनि गरेको देखिएको छ। यो सन्दर्भमा चाहिँ अहिलेको कस्तो छ, यो बीचको यतिको यो भनौं न एक डेढ़ महिना करिबको यो बीचमा चाहिँ अस्पतालहरूमा आम नागरिकले उपचार सेवा सहजै पाउने अवस्था छ, विशेष गरी सरकारी अस्पतालहरूमा?
ठ्याक्कै भन्नाले सहजै भनेर भन्न सक्ने स्थितिमा त छैन, तर विगतको तुलनामा सुधारको संकेतभरि चाहिँ आएको छ। जस्तै हामी कहाँ भएका चाहिँ अस्पतालहरूमा हामीले दुई सिफ्ट चाहिँ भन्नाले चाहिँ बिरामी हेर्ने सिफ्ट बनाएका छौँ र केही अस्पतालहरूले चाहिँ पे क्लिनिक जुन भन्दा स्ट्यान्डर्ड हेल्थ सर्भिस पनि सञ्चालन गरिसक्नु भएको छ। त्यस्तै चाहिँ जनाले जहाँ भिड लाग्ने स्थानहरू हुन् त्यो बिलिङ काउन्टर, टिकट काउन्टर र चाहिँ मेडिसिन लिने काउन्टर तिनीहरूलाई भिन्दा भिन्दै लोकेसनमा राखेर हुन्छ कि त्यही अनुसार चाहिँ भिड चाहिँ भने कम देखिने गरी व्यवस्थापन गर्नुभएको छ र जहाँ लाइन बस्नुपर्ने ठाउँमा त्यहाँ कमसे कम कुर्सीहरू बेन्चहरू राखेर भए पनि सजिलो चाहिँ भने बनाइएको छ। र अर्को कुरा हामी कहाँ चाहिँ अहिले टिकेटिङ सिस्टममा पनि जस्तै चाहे वीर अस्पताल भनौँ चाहे चाहिँ हाम्रो चाहिँ प्रसुति भनौँ र सबै टेकु अस्पताल भनौँ सबै अस्पतालहरूमा अनलाइन सिस्टमबाट टिकट लिने सिस्टम पनि छ, तर त्यसको प्रयोग चाहिँ आम बिरामीले वा नागरिकले कम गरेको देखेको छ। तथापि समय लाग्ला, केही समयपछि त्यो अनलाइन सिस्टमले पनि राम्रोसँग काम गर्यो भने चाहिँ बिहानै 6 बजे 5 बजे गएर लाइन बस्नुपर्ने र टिकट लिनुपर्ने कुरालाई पनि न्यूनीकरण गर्न सकिनेछ। र साथसाथै हरेक कामको लागि चाहिँ कार्यालयकै प्रमुखलाई चाहिँ भन्नाले कुर्नुपर्ने फर्कनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न हरेक एचओडीहरू र अन्य थप व्यक्तिहरूलाई पनि त्यो निर्णय गर्न सक्ने चाहिँ क्षमतामा विकास गरेर त्यही अनुसार चाहिँ प्रत्यायोजन पनि भन्नाले पनि गरिएको छ। र साथसाथै हामी कहाँ चाहिँ शल्यक्रियाको लागि चाहिँ पालो चाहिँ भन्नाले चाहिँ कुर्नुपर्ने चाहिँ विगतदेखिको लामो समस्या त्यसलाई पनि न्यूनीकरण गर्नलाई सर्जरीलाई सिफ्ट वाइज विभिन्न किनभने एकै अस्पतालमा भएका डाक्टर साहबहरूले चाहिँ सर्जरी गर्छु भन्दाखेरि पनि ओटीको संख्या कम भएर र पालो नपाइरहेको अवस्थामा त्यो चाहिँ समय चाहिँ बढाएर वा चाहिँ सिफ्ट वाइज गरेर पनि भन्नाले ओटी गर्ने शल्यक्रिया गर्ने चाहिँ संख्या चाहिँ भन्नाले बढाउने गरी काम भइरहेको छ। र साथसाथै अनलाइन टिकट काट्ने र एप्सको सहयोग गर्नलाई पनि केही अस्पतालहरूमा भोलिन्टियर भन्नाले स्वयंसेवीको पनि व्यवस्थापन गरिएको छ, किनभने ज्येष्ठ नागरिकहरू अरूहरूले जसले अनलाइन सिस्टम जान्नु हुँदैन त्यसमा चाहिँ अभ्यस्त हुनुहुन्न उहाँहरूलाई चाहिँ सहयोग गर्न पनि त्यसको व्यवस्था गरिएको छ र त्यही अनुसार चाहिँ कामहरू भइरहेका छन्। तर हाम्रो अहिले चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चाहना नै के हो भने अहिले तुरुन्तै थप बजेट थप जनशक्ति पाउन चाहिँ सम्भव छैन, तर यही भइरहेकै चाहिँ स्रोत र साधनलाई अधिकतम प्रयोग गरौँ र आम जनतालाई चाहिँ अलिकति प्रभावकारी रूपमा चाहिँ सेवा प्रभाव गरौँ भन्ने चाहिँ माननीय मन्त्रीज्यूको चाहना र इच्छा अनुसार नै मन्त्रालय चाहिँ त्यही अनुसार काम गरिरहेको यहाँहरूलाई जानकारी गराउँछ।
तर अब अस्पतालहरूमा जुन खालको प्रयोगशाला छ प्रयोगशालाहरू छन् अब जसमा सिटी स्क्यान एक्सरेहरू गर्नुपर्ने बिरामीहरू हुनुहुन्छ उहाँहरूको लाइन लामो छ, तर अस्पतालहरूको मेसिन बिग्रिएको छ, भइरहेको चालु अवस्थामा रहेका मेसिनहरूमा पनि दिनमा चाहिँ लिमिट यतिजनाको जस्तै 20-25 जना मात्र परीक्षण गर्न सकिनेछ भनेर त्यहाँ लेखिएको सूचना देखिन्छ। अब यसबाट चाहिँ बिरामीले कसरी सहज महसुस गर्लान्?
सबभन्दा पहिले हामी सबैले जुन सेवा तुरुन्तै चाहिने हो आकस्मिक सेवा हो त्यसको लागि चाहिँ त्यो पालो दिने लाइन राख्ने काम चाहिँ अस्पतालले चाहिँ गर्नु हुँदैन र जसको लागि चाहिँ 5 दिनपछि गर्दा वा 10 दिनपछि गर्दा पनि समस्या नपर्ने हो वा चाहिँ भने रुटिन इन्भेस्टिगेसन वा रुटिन चाहिँ हामीले चाहिँ भन्नाले शल्यक्रिया भन्छौँ त्यसको लागि पालो चाहिँ नेपालमा होइन विदेशमा जहाँ सुकै पनि कुर्नुपर्छ। त्यस कारणले गर्दा त्यस्तोको लागि चाहिँ हामीले टाइम दिएरै दिने गर्छौँ, तर जुन इमर्जेन्सी छ तुरुन्तै गर्नुपर्नेछ, तुरुन्तै नहुँदा उसको चाहिँ भन्नाले चाहिँ ज्यानमा तलमाथि हुने सम्भावना छ, त्यस्तो चिजलाई भरि चाहिँ हामीले त्यसै दिन चाहिँ भन्नाले हुने गरी व्यवस्था मिलाएका छौँ। र अहिले तपाईँले पनि वीर अस्पतालमा जस्तै भने टेकुमा अरूमा जानुभयो भने सिटी एमआरआईको पनि इमर्जेन्सीको लागि चाहिँ त्यसै दिन व्यवस्था गर्ने र बाँकी रुटिनको लागि चाहिँ तपाईँले भने चाहिँ जस्तै दिन चाहिँ भने तोकेर दिने
गरेको हस्। डाक्टर साहब, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दैथ्यौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।